تجار احکام تجار.
الحمد لله رب العالمين والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله الصلاه والسلام عليك يا حبيب الله الصلاه والسلام عليك يا نبيك الله وعلى آلك واصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام ہے احکام تجارت. ماہ رمضان ہے, آخری عشرہ چل رہا ہے, اپنی برکتیں لٹا رہا ہے, پانے والے اللہ کی رحمتوں سے حصہ پا رہے ہیں. اللہ پاک ہمیں بھی رحمتوں سے حصہ عطا فرمائے, مغفرت کے پروانے عطا فرمائے اور رمضان کی برکتیں عطا فرمائے. نبی کریم صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے, جو شخص مجھ پہ روزانہ 1000 مرتبہ درود پاک پڑھے گا مرے گا نہیں جب تک جنت میں اپنا ٹھکانہ نہ دیکھ لے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. ہمارے ساتھ موجود ہیں مفتی علی اصغر عطاری مدنی مدثر اللہ العالی. الحمدللہ کچھ سوالات ہیں, سوالات کریں گے اور مفتی صاحب سے جوابات لیں گے. آخر تک دیکھنے کی نیت کے ساتھ, دل جمعی کے ساتھ بیٹھ جائیے, پروگرام دیکھیے. اللہ نے چاہا تو خوب خوب علم دین حاصل کرنے, نیکیاں کمانے کا موقع ملے گا. مفتی آپ کی طرف آؤں گا. ماہ رمضان چل رہا ہے اور چل کے آ رہا ہے, اب تو اختتام کی طرف بڑھ رہا ہے اور بہرحال آنے والی چیز کو جانا بھی ہوتا ہے. یہ آخری ایام چل رہے ہیں, بالخصوص اس وقت لوگ خریداری میں بھی لگے ہوئے ہیں, لیکن ایک بہت اہم ایک دینی فریضہ جو آنے والا ہے اب یا اس کی طرف لوگ متوجہ ہوں گے, وہ ہے فطرہ. تو سب سے پہلے تو یہ ارشاد فرمائیے کہ فطرہ کس پر واجب ہے.
دیکھیے, صدقہ فطر جو ہے ایک صدقہ واجبہ ہے. صدقات کی دو قسمیں ہیں. کچھ صدقات وہ ہوتے ہیں جو نفلی صدقات کہلاتے ہیں, جیسے ہم خیر و برکت کے لیے آفت ڈالنے کے لیے کچھ نہ کچھ پیسے خرچ کر دیتے ہیں, نفلی صدقات ہوتے ہیں. کچھ صدقات وہ ہوتے ہیں جو ہم پر واجب ہوتے ہیں. صاحب استطاعت پر زکوٰۃ واجب ہوتی ہے. زکوٰۃ کا جو کرائیٹیریا ہے وہ تھوڑا محدود ہے. یعنی پانچ چیزیں ایسی اس پر زکوٰۃ فرض ہوگی.
ٹھیک ہے,
ٹھیک ہے.
یعنی وہ ان پانچ میں سے کوئی چیز ہوگی تو زکات فرض,
ورنہ نہیں ہوگی.
ٹھیک ہے,
ٹھیک ہے. پھر زکات کے اندر جو ہے ایک نصاب ہے ان پانچ چیزوں کا بھی.
ٹھیک ہے
کہ بھئی یہ نصاب پایا جائے, وہ چیزیں مل کر پائے جائیں. صدقہ فطر اور قربانی کے واجب ہونے کے لیے
جی
جو نصاب ہے
جی
یہ زکات کے مقابلے میں کم ہے, مالی طور پر کم ہے.
صحیح, مقدار یعنی اس کی کوانٹیٹی کے اعتبار سے,
مالیت کے اعتبار سے, کوانٹیٹی کے اعتبار سے وہ کم ہے.
صحیح,
زکات میں صاحب نصاب کسی اور کو کہا جاتا ہے.
صحیح.
اور جب ہم صدقہ فطر کی بات کریں گے, جب ہم بات کریں گے قربانی واجب ہونے کے لیے بھئی صاحب نصاب ہے کہ نہیں, تو وہاں صاحب نصاب کی جدا گانا ڈیفینیشن ہے.
صحیح,
ایک کرائیٹیریا ہے.
ٹھیک.
اب اس کے اندر جو بھی زائد از ضرورت چیزیں ہوتی ہیں ان سب کو کاؤنٹ کریں گے.
صحیح.
قرضہ نکال دیں گے, حاجت اسکیہ نکال دیں گے. اب دیکھیں گے زائد از ضرورت چیزیں اس شخص کے پاس کیا ہیں.
ٹھیک.
ان سب کو پھر کاؤنٹ کر کے 52.5 تولہ چاندی کی جو مالیت بنتی ہے, اگر اس مالیت کے برابر وہ چیزیں پہنچتی ہیں تو یہ صاحب نصاب کہلائے گا.
ٹھیک.
اور اس پر اپنا اور نابالغ جو بچے ہیں ان کی طرف سے صدقہ فطر ادا کرنا واجب ہو جائے گا.
ٹھیک.
میں اتنا حیران ہوا, اتنا حیران ہوا. ایک صاحب نے جو ہے نا وقت مطلق جانوروں کے متعلق زکوٰۃ کا مسئلہ بھیجا
جی
کسی اور کی طرف سے, اور کہا کہ ہم جانوروں کا صدقہ فطر تو ہر سال ادا کرتے ہیں اور زکوٰۃ کا مسئلہ بتائیے گا. میں نے کہا بھائی جانوروں پر صدقہ فطر, وہ اپنے جانوروں کا بھی صدقہ فطر ادا کرتے ہیں.
اچھا,
ظاہر بات ان کے ذہن میں یہ بیٹھا ہوا ہوگا کہ میرے پاس جانور ہے تو ان کا بھی صدقہ فطر بنتا ہے.
صحیح.
اچھا, مہمان کا لوگ پوچھتے ہیں ان کا ہے کہ نہیں ہے, تو نہ جانوروں کا ہے نہ مہمان کا ہے, آپ کے اوپر نہیں مہمان کا. مہمان اپنی جو مالی ذمہ داری ہے اس کا خود ذمہ دار ہے. ہاں, نابالغ بچوں کا جو ہے وہ صاحب استطاعت پر, یعنی نابالغ اولاد کا, بچوں سے بات اولاد, گھر میں اگر بھتیجے ہیں, بھتیجی ہیں, بھانجے ہیں تو یہ مراد نہیں ہے, مراد ہے اولاد. نابالغ اولاد کا صاحب نصاب فرد پر صدقہ فطر ادا کرنا واجب ہے. گھر کے جو دیگر افراد ہیں, جو بالغ افراد ہیں, جیسے بیوی ہے, بالغ اولاد ہے, ان کا صدقہ فطر ادا کرنا گھر کے سربراہ پر, شوہر پر یا باپ پر واجب تو نہیں ہے, لیکن اگر وہ ادا کرتا ہے تو بلا شبہ ایک ثواب کا کام ہے. بعض اوقات یہ ہوتا ہے گھر کی گاڑی وہی چلا رہا ہوتا ہے،
صحیح
چھوٹے موٹے خرچے اور رضاکارانہ کام وہ خود کر رہا ہوتا ہے، تو صدقہ فطر بھی اگر وہ اپنی رضامندی اور خوشی سے ادا کر دیتا ہے تو کوئی مضائقہ نہیں ہے، اس میں اسے اجازت لینے کی ضرورت بھی نہیں ہے،
ٹھیک
ایک دلالتاً اجازت پائی جاتی ہے.
ٹھیک دوسرا، ابھی آپ نے فرمایا کہ وہ جانوروں کا صدقہ فطر ادا کر رہے تھے، اگرچہ ان پہ لازم نہیں ہے، آپ نے یہ بھی ارشاد فرمایا، اب جو انہوں نے ادا کر دیا اس کا کیا حکم ہوگا؟
دیکھیے انہوں نے اللہ کی راہ میں مال خرچ کیا ہے نا،
جی
تو مال تو خرچ ہوا ہے اللہ کی راہ میں، ثواب بھی ملا ہے.
صحیح.
ایک ہوتا ہے مسئلے کا ذہن میں غلط فٹ ہونا،
ٹھیک ہے،
اب جس کے ذہن میں غلط مسئلہ فٹ ہے وہ آگے بھی وہی منتقل کرے گا،
جی
تو اب غلط مسئلہ آگے بڑھانا بھی گناہ ہوتا ہے
ٹھیک،
اور خود کو کلیئر کرنا بھی ضروری ہوتا ہے.
اسے صدقہ فطر میں بھی ایک سال گزرنا ضروری ہے مال پر، جو آپ نے مقدار بیان کی، ایک سال گزرنا ضروری، جیسے زکات میں تو ایک سال گزرنا
عید
ضروری
کے دن دیکھیں گے کہ عید کے دن مالی حیثیت صاحب نصاب ہونے کی پائی گئی ہے یا نہیں پائی گئی،
ٹھیک ہے،
اس پر پائی گئی ہے اس پر صدقہ فطر واجب ہوگا.
اسے ایڈوانس دے سکتے ہیں صدقہ فطر؟
بلا شبہ ایڈوانس دے سکتے ہیں، بلکہ ایڈوانس دینا زیادہ بہتر ہے، یعنی رمضان میں دینا زیادہ بہتر ہے. کہ بعض روایتوں میں آیا ہے کہ جناب روزے معلق ہوتے ہیں،
ٹھیک ہے،
ان کا ثواب معلق ہوتا ہے،
صحیح،
جب تک صدقہ فطر ادا نہ کر دیا جائے تو عید آنے سے پہلے جو دینا ہے
جی
اس کی زیادہ اہمیت بیان کی گئی ہے.
تو مصحف اگر پہلے دے دیا اور بعد میں عید والے دن وہ صاحب نصاب نہیں ہے تو کیا حکم ہوگا؟
ہاں تو ٹھیک ہے، اللہ کی راہ میں دینا پایا گیا،
صحیح،
ایسا تو نہیں کہ واپس لیں گے شریف فکر سے جا کے.
ٹھیک، مصحف یہ ارشاد فرمائیے کہ اگر کسی نے صدقہ فطر ادا نہیں کیا اور اب عید بھی گزر گئی تو اب وہ کیا کرے؟
صدقہ فطر ذمے پر باقی رہے گا، بہرحال اس کی ادائیگی سے ہی یہ بری ذمہ ہوگا،
یعنی پچھلے سالوں کا بھی ہے تو اب اسے دینا ہی ہوگا.
دینا ہی ہوگا، صدقات واجبہ جو ہیں، جو مالی صدقات واجبہ ہیں، وہ اپنے موقع پر، یعنی جتنا مال ہے جو اس کی کنڈیشن بیان کی گئی ہے،
جی
جیسا کہ مثال کے طور پر کسی کو قربانی کا دم ہے،
ٹھیک ہے،
تو اب صدقہ بھی ناکافی ہے.
صحیح،
مثال کے طور پر 700-800 ریال کا بکرا آتا ہے،
جی
ٹھیک ہے، تو 700-800 ریال خرچ کر دے یا نہیں، اسے مکے کے حرم میں جانور ہی ذبح کرنا ہوگا.
ٹھیک،
یہ مالی جو کفارہ اس کے اوپر جو لازم ہوا تھا، یہ مالی کفارہ اس کے اوپر اب ذمہ پر باقی ہے.
ٹھیک،
جس شیپ میں لازم ہوا تھا اس شیپ میں اس کو ادا کرنا پڑے گا.
ٹھیک،
اسی طریقے سے زکوٰۃ پچھلے سالوں کو نہیں دی تو زکوٰۃ چونکہ مال سے دی جاتی ہے،
صحیح،
اس طریقے زکوٰۃ کو دی جائے گی. اسی طریقے سے قسم کا کفارہ ہے، جس نے وعدہ نہیں کیا، نظر مانی تھی وہ ادا نہیں کیا،
ٹھیک،
صدقہ فطر ہے وہ ادا نہیں کیا، حج اور عمرے کے اندر جو غلطیاں ہوتی ہیں اس میں کئی طرح کے کفارے ہوتے ہیں.
ٹھیک،
ایک صورت جیسا کہ دم کی میں نے بیان کی، کچھ صورت وہ ہوتی ہے جس میں صدقہ دینا ہوتا ہے،
صحیح،
اور وہاں بھی صدقے سے مراد بعض صورتوں میں صدقہ فطر ہے،
صحیح،
اور بعض صورتوں میں ایک مٹھی آٹا خیرات کرنا بھی ہے.
ٹھیک،
تو وہ بہرحال ذمے پر باقی رہتے ہیں، اور بری ذمہ انسان جب ہی ہوگا جب ان کی ادائیگی کرے گا.
ٹھیک، ابھی آپ نے جیسا فرمایا بھی بعض لوگوں میں یہ مشہور ہے کہ اگر صدقہ فطر ادا نہیں کیا تو روزے قبول ہی نہیں ہوتے، اس کے بارے میں کیا ارشاد فرمائیں گے؟
دیکھیے ایک تو ہوتا ہے عبادت کا ادا ہونا،
ٹھیک ہے،
عبادت تو ادا ہو جاتی ہے، فرض ذمے پر برقرار نہیں رہتا، لیکن اس کا جو ثواب ہے وہ معلق رہتا ہے.
صحیح، تو دینا ہوگا اسے.
دینا
مصرف صدقہ فطر
جس پر واجب ہے اس کے لیے،
ٹھیک ہے،
جس پر صدقہ فطر واجب نہیں ہے یہ ثواب کا معلق رہنا اس کے ساتھ نہیں ہے.
ٹھیک ہے مصرف، یہ شرط فرمائیں کہ صدقہ فطر دیں گے کس کو، کون، یعنی کسی کو بھی دے سکتے ہیں یا اس کا بھی کوئی کرائٹیریا؟
صدقہ فطر جو ہے وہ مستحق زکوٰۃ کو دیا جائے گا، اور مستحق زکوٰۃ کو دینا ضروری ہے. جو زکوٰۃ کا مستحق ہے وہ صدقہ فطر کا مستحق ہے. تو ایک تو پہلے دینے میں یہ عافیت ہے کہ آپ مستحق تلاش کر لیں گے، یعنی آپ رمضان میں دینا چاہ رہے ہیں، عید سے پہلے دینا چاہ رہے ہیں، تو مستحق کو تلاش کرنا قدرے آسان رہتا ہے. اور اگر آپ نے نہیں ادا کیا اور آپ عید کے دن ہی دے رہے ہیں، تب بھی آپ نے مستحق کو دینا ہے. اب مستحق کے لیے آپ کا ظن غالب ہونا چاہیے کہ جس کو میں دے رہا ہوں مالی حیثیت کے اعتبار سے، یہ شخص کے تو کچھ آپ نے پوچھ لیا، تفتیش کرنا ضروری نہیں ہے، لیکن آپ اندازہ لگا لیتے ہیں بات چیت کر کے، لب و لہجے سے، اس کی مسکینی، اس کا ایٹیٹیوڈ، کئی چیزیں ایسی ہوتی ہیں. تو جو سفید پوش لوگ ہیں ان کا زیادہ حق ہے، یہ نہ ہو کہ پیشہ ور لوگ آ کر آپ کا صدقہ فطر لے جائیں. تو صدقہ فطر جو ہے نا پیشہ وروں کو نہیں دینا جن کا کام ہی مانگنا ہوتا ہے، بلکہ جو مستحق لوگ ہیں ان کو دینا ہے.
مفتی صاحب یہ ارشاد فرمائے کہ شادی شدہ جو بیٹی ہے وہ اور اس کے داماد उनके जो दामाद हैं उनका सदका फितर क्या ससुरालियों पर देना लाजिम होगा अगर कहीं पे ये रीत पड़ी हुई है तो इसका क्या हुक्म होगा, और साथ ही ये भी इशारत फरमा दें कि बहू का सदका कौन देगा।
देखिए जो भी बालिग अफराद हैं तमाम के तमाम शरीयत की तरफ से माले जो वजूब जहाँ भी आता है ये खुद जिम्मेदार हैं, जैसा कि कुर्बानी का मामला है, ज़कात देने का मामला है, सदका फितर देने का मामला है, वो कहीं कसम उठा लेते हैं कसम का कफारा देना है, तो इन तमाम चीज़ों में वो खुद मुकल्लफ हैं, खुद अपने जो जिम्मेदारी शरीयत की तरफ से आयद हो रही है उस जिम्मेदारी के जवाबदेह हैं, तो इन लोगों को खुद अदा करना है। हाँ इनकी तरफ से मिसाल के तौर पर बहू गई हुई है जिस घर में ससुर ने अदा कर दिया सबकी तरफ से तो ठीक है, या किसी के यहाँ रवाज है कि जी बेटियों का वो खुद ही अदा करते हैं, माँ बाप शादियाँ हो जाए फिर भी अदा करते हैं और दामाद का भी अदा करते हैं, तो क्योंकि ये एक अलग घर के बासी हो गए
जी
तो इनकी इजाज़त ले लेनी चाहिए।
ठीक है,
क्योंकि ये इस घर के फर्द नहीं है। ठीक है, तो उनकी इजाज़त से या माजी में निकालते रहें दलालतन मौजूद है इजाज़त तब भी काफ़ी होगा।
मुफ्ती साहब ये इरशाद फरमाएं कि सदका फितर दे रहे हैं तो क्या अगर रिश्तेदारों में कोई मुस्तहिक है तो उसको दे सकते हैं, और वहाँ पर ये बताना ज़रूरी होगा कि ये जो रकम हम आपको दे रहे हैं ये सदका फितर की?
अगर कोई मुस्तहिक है यानी मुस्तहिक ज़कात है तो बिलाशुबा उसको दे सकते हैं, और बताना हरगिज़ ज़रूरी नहीं है कि ये सदका फितर है।
ठीक,
ईदी कह के तोहफा कह के दिया जा सकता है।
ठीक, ये भी इरशाद फरमाए कि जुमतुल वदा के दिन बाज़ जगहों पर यह मशहूर हो गया, बल्कि हदीस पाक मशहूर कर दी कि जुमतुल वदा के दिन चार रकातें इस तरतीब से अगर पढ़ ली जाए तो सारी ज़िंदगी की जो कज़ा नमाजें हैं वो माफ़ हो जाती हैं, तो इस बारे में क्या इरशाद फरमाते हैं?
देखिए ऐसा कोई मामला नहीं है, कज़ा नमाजें जिम्मे पर बाकी रहती हैं और कज़ा नमाजें जो हैं वो आप बतौर कज़ा उनको अदा करेंगे जब भी बंदा बरी जिम्मा होगा। जुम्मतुल विदा में दो या चार रकात नफिल पढ़ लेने से वो नमाजें साकित नहीं हो जाएंगी, उनकी अदायगी करना ज़रूरी है।
जी मुफ्ती साहब मुख्तलिफ इदारे हैं अफराद हैं वो डोनेशन जमा करते हैं ज़कात फितरा जमा करते हैं और नफली सदकात भी जमा करते हैं, तो वहाँ से एक सवाल है कि बाज़ों का देने वाला ये नहीं बताता कि जी ये वाजिबा है ज़कात है फितरा है या नाफला है, और वो कहता भाई बस मैंने दे दी अल्लाह की राह में तुम जैसे चाहो इस्तेमाल कर लो, तो इसका क्या हुक्म होगा?
देखिए जैसे आप किसी फ़र्द को दे रहे हैं वहाँ तो आप तफ्तीश करेंगे कि ये मुस्तहिक ज़कात या नहीं है, कम अज़ कम तहरीर की हद तक कि अपना गुमान क्या कायम हो रहा है, मुस्तहिक होने का गुमान बनेगा तो उसको आप देंगे। जब आप किसी इदारे को देते हैं तो चूँकि दोनों के जो मददात हैं वो अलग होते हैं, जो इदारे होते हैं वो आपके वकील होते हैं, वो आपका पैसा खुद नहीं रख सकते, सदका वाजिबा सदका फितर हो गया ज़कात हो गया, उन्होंने मुस्तहिक ज़कात तक ये पहुँचाना है, उसकी मिल्कियत में दाखिल करना है जब उनका काम पूरा होगा, इसलिए ये ज़रूरी है कि आप उनको मद बता कर दें कि ये सदका वाजिबा है और ये ज़कात है या ये सदका फितर है या ये कसम का कफ़ारा है। आप जैसे कसम का कफ़ारा है
जी,
कसम के कफ़ारे में ये ज़रूरी है अगर वो पैसों से निकाला गया कि एक सदका फितर रोज़ाना निकालना है, जैसे 320 रुपए बनते हैं
जी,
320 को 10 से ज़रब दे लें कितने बने
3200 रुपये,
तो 3200 रुपये एक दिन नहीं दे देंगे शरीफ फकीर को,
सही
ये बताना ज़रूरी है कि भाई आपको मैं पैसे दे रहा हूँ ये कसम का कफ़ारा है। अब वो लेने वाला इदारा जो है वो क्या करेगा कि 320 रुपया रोज़ाना एक शरीफ फकीर को देगा,
सही,
या 10 को एक दिन में दे देगा,
सही,
इस तरीके कार पर अगर अमल नहीं करेगा तो कसम का कफारा अदा ही नहीं होगा।
ठीक है, यानी अगर एक ही को दे दिया एक साथ तो अदा नहीं होगा। ठीक
है ना, तो यूं सामने वालों ने जो उसके लवाजमात में पूरे करने होते हैं, बल्कि उलमा ने तो बड़ी ताकीद बयान की हुई थी कि जनाब ज़कात और सदका फितर का रुपया भी नहीं मिलना चाहिए, लेकिन फिर ज़माना चूँकि सूरत हाल ऐसी है कि अक्सर जगहों पर मिल जाता है और मालिकान राज़ी भी होते हैं इससे, और शरीफ फकीर से तक पहुंचने से पहले ये वकालत पर होता है एक तरह से सदका फितर, तो ये जब बनेगा ना जब ये आगे चला जाएगा शरीफ फकीर के पास तो ये वकालत पर ही होता है, तो यूँ मालिकान की तरफ से मिलाने की इजाज़त है तो इसलिए इसको बरकरार रखा गया है, वरना तो इसके भी अहकाम जो है ना वो सख्त किस्म के फुकाह इकराम ने बयान किए अपनी किताबों में।
आप ही की बात से एक सवाल है कि बाज़ वक़्त क्यों होता है, कोई रिश्तेदार है, जिसके रिश्तेदार या किसी को भी ज़कात भेजनी है या वाजिबा जो सदक़ात हैं उनमें से कुछ भेजना है, तो किसी और के अकाउंट में भेज दिया, मिसाल के तौर पर जी मुझे भेज दिया, मेरे अकाउंट में भेज दिया कि जी महरूस भाई आपके अकाउंट पर हमने 10,000 रुपये भेजे, आप फुला साहब को ये जो है ना पहुँचा दीजिएगा। अब वो मेरे अकाउंट में तो आ गए, लेकिन मैं अकाउंट से निकाल कर देना ज़रूरी होगा, या मेरे पास जो कैश मौजूद है अपना ज़ाती तो उसमें से मैं दे दूं कि ठीक है अकाउंट में से मुझे जब ज़रूरत होगी जब मैं निकाल लूँगा, तो इसमें क्या हुक्म होगा?
देखिए आम तौर पर तो हुक्म ये होता है कि जिस शख्स को वकील बनाया गया है
जी,
उसको अगर कैश दिया गया है तो वो रुपयों को चेंज भी नहीं कर सकता।
ठीक है,
ये एक जनरल हुक्म है।
सही,
लेकिन जब पैसा बैंकिंग सिस्टम से आ रहा होता है
जी,
तो जिस नंबर का नोट अकाउंट में डाला गया वही आगे नहीं मिलता।
ठीक,
अब ये देने वाले की तरफ से एक इजाजत है
जी
कि भाई पैसे मिक्स हो जाएं तो इशू नहीं,
ठीक,
नोट तब्दील हो जाएं तो इशू नहीं है।
ठीक है,
तो इस इजाजत की बिना पर आपको वो नोट तो वैसे भी नहीं मिलना।
सही, जो अकाउंट में आया वो
अकाउंट में आया हुआ है वो आपकी आपके पास आ गया, आपके अकाउंट में आने का मतलब ये है कि आपके अमानत में वो मौजूद है। अब जरूरी नहीं कि आप अकाउंट से पैसे निकलवाएंगे, आपके पास जो रकम है ये भी आप निकलवा कर दे सकते हैं। अच्छा, मसला यहाँ पर थोड़ा हुस्सार है
जी,
पोजिशन क्लियर करना जरूरी है।
सही,
वो यूँ ज़रूरी है कि इसमें दो जहतें बनती हैं
जी।
एक ये कि ये अकाउंट वाला जो फ़र्द है सदका फितर देने वाला है या ज़कात देने वाला है उसका वकील और नुमाइंदा बना।
सही,
जब तक इसके पास है सदका फितर अदा नहीं हुआ,
यानी अदा नहीं होगा इसने अपने पास जब तक रखा हुआ,
ठीक है ना, क्योंकि ये तो देने वाले का वकील है।
ठीक,
इसके पास होने का मतलब मालिक के पास होना ही है।
सही,
क्योंकि उसका मजाज और नुमाइंदा है। एक सूरत ये बन सकती है कि जो मुस्तहिक ज़कात है वो अपना नुमाइंदा किसी को बनाए।
ठीक है,
उस सूरत के अंदर जैसे ही वकील के पास आएगा वकील का कब्जा मुस्तहिक ज़कात का कब्जा हो गया, इस सूरत में इस वकील के पास आते ही ज़कात अदा हो जाएगी।
ठीक,
क्योंकि वकील का कब्जा शरीफ फकीर का कब्जा है।
ठीक,
क्योंकि ये जो वकील है ये शरीफ फकीर का वकील है। अच्छा, यहाँ एक और भी मसला है, मिसाल के तौर पर कोई पैसे लेकर जा रहा था, किसी ने उसको ज़कात के पैसे पकड़ाए
जी,
छिन गए, गुम हो गए।
सही,
तो चूंकि वकील किसका है,
ज़कात वाले का,
ज़कात
देने वाले,
निकालने वाले का।
ठीक है,
ज़कात अदा करने वाले का वकील है
जी,
तो अदायगी तो उसकी हुई नहीं अभी तक।
सही,
तो अब इसको बताना पड़ेगा कि जनाब आपकी ज़कात अदा नहीं हुई है, मेरे साथ ये मामला हो गया है।
ठीक,
और अगर इसको नुमाइंदा बनाकर भेजा था शरीफ फकीर ने
जी
कि तुम मेरी तरफ से वसूल कर लो,
ठीक है,
तो ये जो नुमाइंदा है इसके पास जैसे पैसे आए ज़कात अदा हो गई, अब रास्ते में ज़ाया हो गई या जो भी हो गई वो फिर जो
अलग मामला,
शरीफ फकीर है उसका मामला है, लेकिन ज़कात देने वाले की ज़कात अदा हो गई है।
ठीक,
अच्छा, बाद लोग यहाँ सवाल करते हैं क्या जो वकील हैं ये,
तो यहाँ वकील से क्या मुराद है?
नुमाइंदा,
नुमाइंदा यानी वो वकील नहीं जो एडवोकेट
के मजलिस में एक वकील होता है, वो लड़की से इजाजत लेकर आता है।
सही,
उसका नुमाइंदा है, वकील है। हमारे यहाँ कोर्ट में जो बंदा खड़े होकर दलाइल दे रहा होता है
जी,
ये अपने मौकिल की बिहाफ पर उसका नुमाइंदा बनकर दे रहा है,
मजाज ही उसका,
पावर ऑफ अटॉर्नी जारी होती है
जी,
ये भी वकील की एक सूरत है। अच्छा, यहाँ एक और सूरत भी है, लोगों के जहन में उठने वाला एक सवाल है कि भाई कोई सादात वकील बन सकते हैं, ज़कात अदा करने वाले का बने तो इतना बड़ा सवाल नहीं है।
ठीक है,
सादात ज़कात निकालते ही है।
ठीक है,
लेकिन अगर वो वकील बन रहे हैं उसके
ज़कात लेने वाले,
ज़कात लेने वाले के, तो चूंकि ये अपने लिए नहीं ले रहे ना
जी,
ज़कात जो मेल है और जो कुछ भी मामला है सादात को दूर रखा गया है, वो इस एतबार से रखा गया है कि इनकी मिल्कियत में ना दिया जाए, इनकी मिल्कियत में पाक माल जाए, सुथरा माल जाए।
ठीक,
लेकिन अगर ये खुद जो है वकील बनते हैं शरीफ फकीर के और उन तक पहुँचाते हैं,
सही,
तो ये तो नेकी के काम में मामी ने मददगार है।
सुभानअल्लाह,
इसी तरीके से कोई मालदार शख्स है
जी,
वो वकील बनाए किसी का, मिसाल के तौर पर कोई बंदा हॉस्पिटल में दाखिल है और उसका ऑपरेशन होना है, मुस्तहिक ज़कात है, वो तो उठ के नहीं आएगा ना पेट से
जी,
तो वैसे स्ट्रक्चर में पड़ा हुआ है
जी,
तो वो किसी को नुमाइंदा बनाएगा। अब वो नुमाइंदा भी शरीफ फकीर हो ये जरूरी नहीं है।
ठीक,
वो नुमाइंदा अगर मालदार भी है तो इसमें कोई मुजायका नहीं है।
ठीक है,
उससे बाद लोग ये जो बस्ता लगाते हैं इन पर इतराज कर रहे होते हैं,
स्टॉल्स
स्टॉल जो लगाते हैं
जी,
कि भाई तुम लोग तो यूं हो भाई, अपने लिए थोड़ी ले रहे हैं।
सही,
तो किसी इदारे के लिए ले रहे हैं। अच्छा, इनकी जो सूरत होती है ये लेने वाले अक्सर देने वालों के वकील होते हैं।
ठीक है, जैसे दावत इस्लामी के भी जो जिम्मेदारान है इस्लामी भाई,
हमें दो जहते दावत इस्लामी के ताल्लुक से सामने रखनी पड़ेंगी। اگر کوئی نفلی عطیہ دے رہا ہے
جی
تو بہت سارے کیسوں میں جو ریسیو کرنے والے ہیں, کلیکٹ کرنے والے ہیں
جی,
وہ تنظیم کے نمائندے بھی ہو سکتے ہیں.
ٹھیک
ٹھیک ہے, بہت سارے صورتوں میں
صحیح
کہ ان کے پاس آتے ہی دینے والے کی ملکیت ختم ہو جائے.
صحیح,
نفلی کی بات کر رہے ہیں ہم
جی,
اور بہت سارے صورتوں میں وہ دینے والے کے نمائندے ہی کہلائیں گے.
ٹھیک,
پس منظر دیکھ کر فیصلہ ہوگا.
ٹھیک,
لیکن جو زکوٰۃ یا صدقہ فطر کی وصولی ہے اس میں وہ دینے والوں کے نمائندے ہوتے ہیں, کیونکہ ایسا تو نہیں ہے کہ کسی ایک شخص نے کہا ہے شریف فقیر نے پوری دعوت اسلامی کو کہ کروڑوں روپے میرے زکوٰۃ لے کر آؤ. دعوت اسلامی کسی ایک شخص کے نمائندہ نہیں ہے, ایک شریف فقیر کی, بلکہ لوگوں کے نمائندہ بنتی ہے. آپ ہمیں زکوٰۃ دیں, آپ صدقہ فطر دیں, ہم اس کے جو افراد ہیں ان تک پہنچائیں گے.
ٹھیک, وہ سب بات چلی تھی ہماری وہاں سے کہ بینک اکاؤنٹ سے, تو میں چاہ رہا ہوں ایک چیز اور کلیئر ہو جائے. امید ہے کہ مدنی چینل کے بہت سارے ناظرین کے ذہن میں پوسیبل یہ سوال پیدا ہو رہا ہو کہ بعض اوقات جو زکوٰۃ دینے والا ہے یا فطرہ دینے والا ہے وہ کسی غیر ملکی کرنسی کی صورت میں اپنا ادائیگی کرتا ہے, مثال کے طور پر ڈالر, یورو یا پونڈز وغیرہ اس میں کرتا ہے. تو اب جب یہاں پاکستان میں ہمیں ملتی ہے تو وہ کرنسی تبدیل ہو جاتی ہے اور روپوں کی صورت میں ملتی ہے, تو اس صورت میں بھی ادائیگی ہو جائے گی؟
دیکھیے, ادائیگی تو ہو جائے گی اور دکھایا جائے گا کہ کتنی مالیت شریف فقیر تک پہنچی ہے, کتنی مالیت جو ہے مستحق زکوٰۃ تک پہنچی ہے. جو ایکسپنس آتے ہیں درمیان کے اندر, وہ ایکسپنس زکوٰۃ میں یا صدقہ فطر میں وہ شمار نہیں ہوں گے, وہ جداگانہ ایکسپنس کہلائیں گے.
یعنی یہ جو بعض اوقات مختلف اکاؤنٹ سے لوگ رقم بھیج رہے ہوتے ہیں تو وہ جو کمپنی اکاؤنٹ چلا رہی ہوتی ہے وہ بھی کچھ رقم کاٹتی ہے؟
ڈاک خانے کی طرح ڈفرینٹ کمپنیاں ہوتی ہیں, آج کل بڑے بینک ہیں, کچھ رشتے دار ہیں
جی,
ان کے تھرو پیسے آتے ہیں, ان کی ایک فیس ہوتی ہے.
ٹھیک,
وہ فیس شمار نہیں ہوگی. مثال کے طور پر کسی نے 50,000 روپے بھجوائے ہیں,
صحیح,
اور 5,000 روپے اس کے خرچہ آ گیا,
صحیح,
اور جو مستحق زکوٰۃ کو ملی وہ 45,000 ہے, تو 45,000 ہی ادائیگی زکوٰۃ ہونا کہلائے گا.
ٹھیک, چلیں جی, زکوٰۃ کی بھی کافی ساری بات ہو گئی. مطلب عید پر جو سب سے بڑا کام ہوتا ہے نماز عید کے بعد, بالخصوص یہ عید الفطر پر, وہ عمومی طور پہ ہمارے ریجن میں تو یہ رائج ہے, بلکہ شاید ساری دنیا میں یہ, کہ وہ عمومی طور پہ عیدی کا لین دین ہوتا ہے. اس کی شرعی حیثیت کیا ہے اور آپ اس بارے میں کیا ارشاد فرماتے ہیں؟
دیکھیں, عید تو بچوں کی ہوتی ہے نا,
مجھ سے بڑوں کی نہیں ہوتی.
ہاں, اگر بڑا دماد ہے تو اس کو بھی عیدی مل جاتی ہے.
اچھا,
ٹھیک ہے, تو ورنہ ایسا تو نہیں ہوتا کہ ماں باپ بڑے بچوں کو بھی دے رہے ہیں. خاص طور پہ شادی شدہ جو ان کو کمی ملتی ہے ماں باپ کی طرف سے.
تو مردوں کو نہیں ملتی, خواتین کو تو پھر بھی مل جاتی.
ہاں, بچیاں تو جیسے بھی جو نا مہمان ہوتی ہیں گھروں میں, یا وہ ایک زیادہ لاڈلی ہوتی ہیں اور لینا دینا ان کے ساتھ زیادہ ہوتا ہے.
جی,
تو عیدی ایک دینا ایک جائز طریقہ کار ہے, اور مسلمان کے دل میں خوشی داخل کرنا ہے, اور خوشی داخل کرنے کا ایسا سبب ہے, ایسا سبب ہے کہ شاید کوئی سبب ہو. ٹھیک ہے, یعنی دیکھیں, خوشی دو طرح کی ہوتی ہے نا. ایک خوشی فطری ہے,
ٹھیک ہے, مطلب نیچرل ہے,
نیچرل ہے, یعنی دین اسلام جو ہے اس کی جو تعلیمات ہیں, جیسے رمضان آتا ہے کتنی خوشی ہو رہی ہوتی ہے.
جی,
ٹھیک ہے, تو یہ ہماری ایک مذہبی نیچرل خوشی ہے.
ٹھیک,
اسی طریقے سے عید کا دن جب آتا ہے تو ایک نیچرل دل خوش ہوتا ہے.
جی,
مسرور ہوتا ہے, اور پھر عیدی مل جائے تو پھر تو اور بھی جناب چکا چون ہو جاتا ہے, مسرتیں اپنے عروج کو پہنچ جاتی ہیں. تو یوں کچھ چیزیں ہوتی ہیں جو لوازمات بن جاتی ہیں معاشرے کا, تو عیدی بھی ان میں سے ایک ہے. اور عیدی نہ ملے تو پھر بچے خوش نہیں ہوتے اور منتظر ہوتے ہیں اور دیکھ رہے ہوتے ہیں جیبوں کی طرف. تو بھائی, سب سے پہلے عیدی دے دینا چاہیے تاکہ بچے جو ہیں وہ ان کو انتظار نہ کرنا پڑے. بچوں کو انتظار کروانا بھی اچھی بات ہی ہے نا.
اس کو مانگتے, مانگنے کی اجازت ہوگی اس صورت میں؟ بعض اوقات مانگتے ہیں, اچھا بڑے بھی مانگتے ہیں, آپ تو بچے لے رہے ہیں نا, لیکن بعض بڑے بھی تو پھر ان سے بڑے ہوتے ہیں, یعنی ہر بڑے کے اوپر ایک بڑا ہے نا, تو یوں وہ بعض اوقات مانگ بھی لیتے ہیں, لیکن وہ زبردستی کا مانگنا نہیں ہوتا.
دیکھیے, ہر سوال معیوب نہیں ہوتا.
ٹھیک ہے,
بعض اوقات جو ہے نا وہ آپس میں ایسی بے تکلفی ہوتی ہے, بے تکلفی جہاں ہو وہاں سوال معیوب بھی نہیں ہوتا, عزت نفس کے خلاف بھی نہیں ہوتا. اور یہاں اولاد ماں باپ سے مانگ رہی ہے, یا بھائی سے مانگ رہی ہے, یا بہنوں ہی آئے ہیں ان سے مانگ رہی ہے, تو اس میں کوئی مذائقہ تو نہیں ہے. یہ ایک وہ فضا ہے جس میں مایوب ہونا نہیں پایا جا رہا.
مثلا جیسے امیر اہل سنت کا بھی ہم نے دیکھا ہے معمول, امیر اہل سنت عمومی طور پہ اسلام بھائی مانگ لیتے ہیں عید والے دن کے عیدی دے، ویسے تو وہ بغیر مانگے بھی دے ہی رہے ہوتے ہیں لیکن مانگ بھی دیتے ہیں، تو یہ بھی سوال جائز ہوگا؟
آپ نے چار شرائط تو پڑھی ہوں گی بیعت کی،
جی
جو شخص بیعت کرتا ہے چار شرائط کا پایا جانا ضروری ہے
جس سے بیعت کی جا رہی ہے،
نہیں بیعت کرنے والا جو ہے پیر جو ہے اس کے چار شرائط ہیں، یعنی صحیح العقیدہ ہو، اس کا جو جس حصے سے بیعت کر رہا ہے متصل ہو، فاسق نہ ہو، اتنا دین کا علم جانتا ہو کہ اپنے مسائل کتابوں سے نکال سکے۔ ہم ترکی میں ایک بزرگ کے پاس حاضر ہوئے،
جی
انہوں نے مولانا روم علیہ رحمہ کے سلسلے سے تھے وہ، انہوں نے ہمیں بیعت کی آٹھ شرائط بیان کی،
آٹھ
آٹھ شرائط،
ٹھیک ہے،
ان میں سے ایک یہ تھی کہ جو پیر ہے وہ سخی ہو،
پیر سخی ہو،
سخی ہو،
سبحان اللہ،
ٹھیک ہے،
صحیح،
ہمارے ہیں نا کہ بعض اوقات بعض لوگ صرف نذرانے وصول کرتے ہیں بس،
جی لینے والے ہوتے ہیں، دینے،
صوفیاء ہیں وہ تو دینے والے ہوتے ہیں،
سبحان اللہ،
مال کی محبتوں کے دلوں میں ہوتی ہی نہیں ہے،
صحیح،
دینے والے ہوتے ہیں، یہ وجہ ہے میرے سنت دے ہی رہے ہوتے ہیں،
ٹھیک،
دے ہی رہے ہوتے ہیں،
ٹھیک۔ مفتی صاحب ویسے تو رمضان چل رہا ہے، عید جب آئے گی تو عیدی کا لین دین ہوگا، لیکن موضوع چلا ہے تو میں تھوڑا سا فائدہ اٹھاتے ہوئے پوچھ رہا ہوں آپ سے، آپ کو عیدی ملتی ہے؟
ہاں میں بھی کوئی بچہ تھا، ٹھیک ہے، مجھے بھی کبھی عیدی ملا کرتی تھی، اب ظاہر بات سے میں کوئی 42-43 سال کا ہو گیا ہوں تو اب مجھے عیدی کون دے گا، ٹھیک ہے،
نہیں ملتی آپ کو،
تو میں تو دینے والا ہوں نا،
ٹھیک ہے،
تو
میں لینے والا ہوں،
میرے بھتیجے ہیں، بھتیجیاں ہیں، بھتیجوں کے بھی اولادیں ہیں،
ٹھیک ہے،
بھانجوں کی بھی اولادیں ہیں،
صحیح،
ٹھیک ہے، تو دیکھیں میں ایک طرف سے نانا بن رہا ہوں، ایک طرف سے میں دادا بن رہا ہوں،
ٹھیک ہے،
تو میں تو دینے والا ہوں،
ٹھیک ہے، مفتی صاحب دینے والے ہیں، ہم لینے والے ہیں، چلیں مفتی صاحب، عیدی جو ہوتی ہے اب یہ مختلف ایج گروپ کو دی جا رہی ہوتی ہے، نابالغوں کو تو زیادہ دی جاتی ہے جیسے آپ نے بیان بھی فرمایا، دی بھی جاتی ہے، ان کی خوشی بھی دی ہوتی ہے، تو نابالغ کو جو عیدی مل رہی ہے اس کو والدین اپنے استعمال میں یا اپنے قبضے میں لا سکتے ہیں؟
دیکھیے استعمال میں تو نہیں لا سکتے، قبضے میں لا سکتے ہیں، قبضے میں لانے سے مراد یہ ہے کہ امانت کے طور پر اپنے پاس رکھ سکتے ہیں، ہوتا ہے جب اتنی ساری چیزیں اکٹھے ہو جاتی ہیں تو چاہتے ہیں کہ میں آج ہی ساری آئس کریم کی دکان خالی کر دوں، ٹھیک ہے، اور بدقسمتی کے ساتھ کچھ سالوں سے تو اب ایک نیا کلچر پروان چڑھا ہے، بچے جاتے دکانوں سے پلاسٹک کے گنے لیتے ہیں اور ہر دکان بھری ہوتی ہے گنوں سے، اس کا تو خاتمہ ہونا چاہیے، بچوں کو ہم کیا بنا رہے ہیں، انہیں تہذیب سکھائیں، تمدن سکھائیں، فضول خرچی نہ سکھائیں، وہ چیزیں جو ان کے کام آئیں، تو یوں والدین اگر امانت کے طور پر قبضے میں لے لیں اور پھر انہیں وقتاً فوقتاً دیتے رہیں تو یہ ٹھیک ہے۔
اب عیدی سے نکل کر ایک سوال ہے اور وہ خریداری سے متعلق ہے، یہ کہ بعض اوقات کسی دینی ادارے کے لیے بالخصوص مساجد کے لیے خریداری کرنی ہوتی ہے، سروسز لینی ہوتی ہے، تو جس سے ہم خریداری کر رہے ہیں یا سروسز لے رہے ہیں بعض اوقات یوں ہوتا ہے اس سے کہتے ہیں کہ بھائی یہ چیز مسجد کے لیے خرید رہے ہیں ریٹ صحیح لگانا، یہ کام مسجد کا کروا رہے ہیں ریٹ صحیح لگانا، تو یہاں پہ ایک دینی چیز کو ہم شو کر رہے ہیں کم کروانے کے لیے ریٹ، آیا اس کی اجازت ہوگی؟ یہ انفرادی طور پہ بھی دیکھ لیں اور ادارتی طور پہ بھی دیکھ لیں۔
دیکھیے ایک ہوتا ہے بندے کا ذاتی فائدہ اٹھانا،
ٹھیک،
اور ایک ہوتا ہے مسجد کے لیے فائدہ ہونا، دونوں میں فرق ہے۔ یہاں جو آپ نے پوزیشن بیان کی ہے اپنے ذاتی فائدہ اٹھانے کی بات نہیں ہے، اپنے عمل کا اظہار نہیں ہے، فنڈ مسجد کا ہے، دو پیسے بچیں گے مسجد ہی کو فائدہ ہوگا، تو اس طرح کا اظہار تو کر سکتے ہیں، اس اظہار میں کئی فوائد ہوتے ہیں۔ بعض اوقات یہ ہوتا ہے کہ دکاندار بہت بہتر چیز دینے کی کوشش کرتا ہے کہ مسجد کا معاملہ ہے، لیکن استعمال بھی زیادہ ہوتا ہے نا، مسجد کے اندر اگر ٹائل لگی ہوئی ہے، گھر میں چار افراد ہیں، مسجد میں روزانہ 400 آتے ہیں،
ٹھیک،
فرق ہو جاتا ہے، تو وہ پھر کوالٹی بھی بتاتا ہے اور دیگر ریٹ بھی کم کرتا ہے اور اپنا حصہ بھی ملا لیتا ہے بعض اوقات، اور سعادت سمجھتا ہے۔ بعض لوگ بڑے سخت دل واقع ہوئے ہیں، ایک مرتبہ ایسا ہوا تھا کہ میں نے ایک مینٹر بلوایا،
جی
دارالافتاء پہ کچھ لکھوانا تھا، اس سے ہم بارگننگ کر رہے ہیں، اتنا جری، آپ کی کون سا جیب سے جائے گا، مسجد سے جائے گا نا، یہ آپ فنڈ سے جائے گا نا، تھوڑا سا زیادہ دے دو نا مجھے،
جی
حیران کس آدمی یار، پہلی دفعہ ایسا آدمی ملا ہے۔ تو یوں بعض اوقات ہو سکتا ہے کوئی ایسا بھی سخت دل کا آدمی مل جائے جو بالکل بھی خیال نہ کرے، دیکھیے جو جائز چیز ہے یعنی مارکیٹ ریٹ کے مطابق اگر کوئی دیتا ہے تو معیوب نہیں ہے اور وہ قابل ملامت نہیں ہے، लेकिन एक बंदा बोले मुझे मार्केट रेट से भी ज्यादा दे दो, जैसे माल मुफ्त है ये। अलमान बोले फीस, खैर ये शायद सूरत ही है, ऐसे लोग कम ही होते हैं। मिर्ज़ा भाई एक और सूरत हाल है, हमारी मस्जिद आजकल बड़े बहरान से दो चार हैं, बिजली के रेट इतने बढ़ चुके हैं,
जी
बाद जगहों पर तो पानी की शॉर्टेज होती है। जैसे मैं जहाँ नमाज पढ़ता हूँ वहाँ दो टैंकर रोजाना डलते हैं, दो टैंकर,
पानी के डल रहे हैं,
और एक टैंकर 2,000 रुपये का है।
4,000,
महीने कितने हो गए?
60,000, सॉरी 1,20,000।
1,20,000 रुपये पानी का खर्चा है, ठीक है। अब बिजली का खर्चा अलग है, दीगर चीज़ों के अखराजात अलग हैं। तो मस्जिद को मतलब के हम मस्जिद में जाते हैं, मस्जिद का पंखा चलाते हैं, मस्जिद के पानी से वजू करते हैं, हम जो है वो मस्जिद में राहत महसूस करते हैं। सफाई सुथराई ना हो तो हमें कोफत होती है, मस्जिद का अमला होता है जो सफाई सुथराई का बिल्कुल ख्याल करता है। तो मस्जिद ऐसा नहीं है कि हम मस्जिद पे कोई एहसान करेंगे, हमें मस्जिद के साथ एक लगा बंधा जो है ना वो फंड जो है ना वो बांध लेना चाहिए कि भाई मैंने हर महीने मस्जिद को इतने देने ही देने हैं। अखराजात बढ़ते जा रहे हैं मस्जिद के, अइम्मा मस्जिद की तनख्वाहें बेचारों की क्या है, कुछ भी नहीं है। 20,000 25,000 रुपये तनख्वाह हो तो कमेटी जो है ना वो अब 100 दफ़ा जताती है आपकी तो 25,000 रुपये तनख्वाह है, ठीक है। हालांकि अखराजात आप देख लें कितने हैं। तो यूँ मस्जिद को जो देने का मामला है ये हमारा मामूल ज़्यादा होना चाहिए। रमज़ान के बाद मस्जिद में रौनक भी मान पड़ जाती है। तो किसी भी तरह हो कुछ ऐसी सूरत हो कि अहले मोहल्ला जो हैं वो बांध लें, कमेटी को वेलकम कहें और उनको जाके बता दें कि भाई हम हमारा आना बाजू का नहीं होता, बस आप आ जाया करें, इतने पैसे जो है ना 1,000 रुपये 2,000 रुपये हमारी तरफ से हर महीने हैं, आपने हमें याद दिला देना है। और वो जब आए तो आप सआदतमंदी समझें कि हमारा पैसा यहाँ वहाँ पता नहीं कहाँ कहाँ उड़ जाता है, अल्लाह के घर में हमारी ही मोहल्ले की मस्जिद है, हम ही उससे फ़ायदा उठाते हैं, वहाँ जा रहा है नेकी भी मिलेगी, और ये नियत ना रखी जाए कि हम फ़ायदा उठाते हैं। तो ज़िमनी बात मैं अर्ज़ कर रहा हूँ, तो ये एक ऐसा पहलू है जिसकी तरफ हमें तवज्जो देने की ज़रूरत है।
तो इसके साथ ही ये जो आपने इस वक्त तरबियत फरमाई और बात इरशाद फरमाई, इसके साथ ही इस वक्त क्योंकि रमज़ान का आखिरी अशर है, उसमें तकरीबन हर ही मस्जिद में जामा मस्जिद में मोतकिफ होते हैं, किसी में कम किसी में ज़्यादा, तो बिजली के अखराजात भी ज़्यादा होते हैं। तो क्या मोतकिफीन क्योंकि इस्तेमाल तो कर रहे हैं, तो क्या वो अगर इस्तेसानन नफली तौर पर अपने तौर पर खुशी से अपनी मस्जिद में कुछ इस नीयत से भी डालें कि मैंने मेरी वजह से क्योंकि मस्जिद के एक्सपेंसिस बढ़े हैं तो चलो मैं कुछ मदद करता हूँ, तो ये दुरुस्त होगा?
देखिए एहसास जिसके दिल में होता है वो ख्याल करता ही करता है, तो ये कोई मुआवजा समझ के नहीं देना आपने। आपने ये समझ के देना है कि भाई सूरतयाल मैं 10 दिन यहाँ रहा हूँ और ज़ाहिर बात है एक्सपेंस है इसके भी, तो ये समझ कर आप एहसास कर कर देंगे तो आप बहुत सारी चीज़ों की तरफ आपकी तवज्जो चली जाएगी। वरना पैसा जो है वो बाज़ुकात ऐसे कामों में लग जाता है कि आपको पता भी नहीं चलता पैसा कहाँ से आया और कहाँ चला गया। तो ये वो चीज़ें हैं जिसमें जो हमारे लिए आखिरत में एक अकाउंट बढ़ता जा रहा है। जब हम इन्फाक फी सबिल्लाह करते हैं, मस्जिद वो बनाते हैं जो अल्लाह पर ईमान रखते हैं, मस्जिद को साफ सुथरा रखने की, मस्जिद को रोशन रखने की, मस्जिद को बनाने की, इतनी फजीलतें हैं, इतनी फजीलतें हैं अल्लाह अकबर। तो बहुत सारी अहादीस मुबारक इस पर जो ना वो वारिद हुई हैं, तो हमें ख्याल करना चाहिए। और मस्जिद के साथ साथ जैसे मदरसा मदीना लगते हैं, गली मोहल्ले में भी मदरसे लगते हैं, तो यहाँ भी एक कल्चर है। देखिए मस्जिद अल मदीना में भी कोई फीस नहीं है, लेकिन हमें एक बांध लेना चाहिए कि भाई चलो फीस तो नहीं ले रहे लेकिन हम भाई 1,000 रुपये हम हर महीने भेजेंगे, भाई हम 5,000 रुपये हर महीने भेजेंगे। तो यूँ अगर हम कंटिन्यू कर लेते हैं, बात चीज़ें ऐसी होती हैं कि वो मैनेजमेंट ना होने की वजह से हमारी तवज्जो नहीं जा रही होती। हम अपने मामूलात का हिस्सा बना लें, अपने बजट का हिस्सा बना लें, हमारा बच्चा पढ़ रहा है और हम कह के नहीं पढ़ रहा तो अखराजात भी हैं तो चलो हम साथ खड़े होंगे। तो यूँ ये जो इदारे हैं ये जो है ना ये ऑक्सीजन पे नहीं जाएंगे। जो
ठीक,
ऑक्सीजन पे चले जाते हैं ना कि जनाब हालत ख़राब हो गई है, फंड नहीं है, ये चीज़ें नहीं है, उसकी एक वजह ये होती है कि जहाँ हमारी तवज्जो जानी चाहिए बाज़ूकात हमारी वहाँ तवज्जो नहीं जा रही होती।
रमजान जाएगा ईद आएगी। रमजान आता है तो जैसा आपने शुरू में बयान भी फरमाया था कि एक खुशी होती है, एक साहिब ईमान जो है उसको खुशी हो रही होती है, फरहत हो रही होती है, राहत मिल रही होती है, सवाब की उम्मीदें होती हैं, दीगर मामलात होते हैं। रमजान जब जाता है तो एक उदासी, एक गम की भी कैफियत होती है, इसके बारे में आप क्या इरशाद फरमाएंगे?
देखिए बिलाशुबा अल्लाह की नेमत है रमज़ान मुबारक, और जब इंसान जो है ना वो किसी नेमत से दूर होता है तो उसको एक हुज़्न तो होता ही है ना, ये रूहानी कैफियतें, ये रूहानी मसर्रतें, ये सहरी की रौनकें, ये इफ्तार की रौनकें, और फिर तरावी का समा और शब और रोज़ नेकियों का रुझान, नेकियों की तरफ का ज़्यादा मायल होना, और फिर एक इज्तिमाही कैफियत, ठीक है ना। यानी हम इस एक ऐसे मुल्क में रह रहे हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन, हम उस पर फ़ख्र कर सकते हैं कि इफ्तार का वक्त होता है तो सारे इफ्तार में मगन है जनाब, हर बंदा अपने घर की तरफ जा रहा है इफ्तार करना है। सहरी का मामला है तो सब सहरी में हैं। आप देखें, निकल जाएं आप गली कोचों में, रोड़ों पे, इफ्तार से 3 मिनट पहले, 5 मिनट पहले
जी
सन्नाटा हो का आलम होता है।
जी सही
अब क्या है, जो गैर मुस्लिम मुल्कों में लोग रहते हैं वहाँ कोई ऐसा होता होगा
नहीं ऐसा
नहीं? तो ये एक इज्तिमाई जो फ़ज़ा बनती है मुसलमान ममालिक के अंदर, इसकी एक अपनी बरकत, अपनी एक उसका खुशी का एहसास। तो जाहिर बात है ये पुरमसरत मौके जब रुखसत हो रहे होते हैं तो एक गम तारी होता है इंसान पर, हुज़न तारी होता है, अफसोस भी होता है। तो ये एक फितरी चीज़ है, और बिलाशुबा ये जो अफसोस है ये अल्लाह के लिए है, अल्लाह के महबूब अलैहिस्सलाम के लिए है, और इस पर बंदे को अजर मिलेगा, सवाब मिलेगा।
जज़ाकअल्लाह मुझसे आपने बड़ी प्यारी मालूमात इरशाद फरमाई। मदनी चैनल के नाज़रीन, मदनी चैनल की नशरियात राउंड द क्लॉक जारी है, आप जब तक मुमकिन हो, जितना मुमकिन हो देखते रहिए, इल्मे दीन का खजाना समेटते रहिए। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अहकाम-ए-तिजारत, अहकाम-ए-तिजारत।